نحمده ونصلي على رسوله الكريم أما بعد قال الله تعالى في القرآن المجيد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد مدن الجود والكرم اللهم صل على سيدنا مولانا محمد وعلي وعنهم الله اللهم صل على سيدنا مولانا محمد وعلي واصحابه وبارك وسلم اما بعد طالب حق جو ہوتا ہے یعنی حق کا طالب علم حق پانے والا بندہ فکر آخرت رکھنے والا اللہ کی محبت رکھنے والا اس کو طالب حق کہتے ہیں حق کا طالب علم اس کا کام یہ ہوتا ہے اس کی نشانی سمجھ لیں کہ وہ ہر وقت اپنی اصلاح کی فکر میں ہوتا ہے کہ مجھ میں کوئی عیوب تو نہیں ہے مجھ میں کوئی برائیاں تو نہیں ہے مجھ میں گناہ کون کون سے ہیں ہر وقت اپنے گناہ کی تلاش میں رہتا ہے وہ خوبی نہیں دیکھتا بلکہ گناہ اور برائیوں کو تلاش کرتا ہے عیب کو چھپاتا نہیں ہے اپنے آپ سے ڈھانپتا نہیں ہے کہ نہیں ہے کچھ بھی نہیں ہے بلکہ کیا ہے یہ طالب حق کی نشانی ہے وہ فکر ایک ہی رکھتا ہے کہ مجھ میں کون سے عیب ہیں کون سے گناہ ہیں پھر ان کو چھوڑنے کی کوشش کرتا ہے اس کی اصلاح کرانے کی کوشش کرتا ہے کہ مجھ میں عیب ہیں مجھے ختم کرنے چاہیے گو کہ آپ یہ سمجھ لیں کہ جو طالب حق ہوگا وہ نہایت ہی سینسٹیو ہوتا ہے حساس آتا بنتا سینسٹیو ہوتا ہے ہوتا نہیں ہے بلکہ بن جاتا ہے کوئی سی بھی چیز کو ٹچ کر جائے گناہ نہ بھی اس کو گناہ نظر آتا ہے وہ یا مجھ سے تکلیف نہ دے یہ ایک نشانی ہے طالب حق کی اللہ پاک ہمیں بھی ایسا ہی بنا دے ایک واقعہ یاد آتا ہے بزرگ تھے بہت بڑے بہت بڑے بزرگ تھے تو کسی بادشاہ کا زمانہ تھا پتہ ہو مغل زمانے کا کوئی بادشاہ تھا اس کا نام مجھے ذہن میں سکھ نہیں آ رہا ہاں میرا خیال دارالشکوہ تھا دارالشکوہ ایک بہت بڑا بادشاہ گزرا ہندوستان کا یہ اس زمانے کے بادشاہ کچھ نیک ہوتے تھے اور دیندار ہوتے تھے زمانہ اچھا تھا تو سخت جو بیمار ہوا تو اس نے اپنے وزیر کو بلایا اور کہنے لگا یہ سچی بات ہے تاریخی بات ہے کہ بھی فلاں بزرگ ہیں فلاں جگہ بیٹھے ہیں وہ بزرگوں جانتے تو تھے اللہ والوں کو پتہ تو چل جاتا ہے تم ایسا کرو میں سخت بیمار ہوں تو میں سمجھتا ہوں یہ ایک حدیث کا علاج ہے سنت کا علاج ہے تو میں اس پہ کرنا چاہتا ہوں نبی کریم کی سنت ہے اور حدیث ہے کہ مومن کا جھوٹا پانی جو ہے وہ دوسرے کے لیے شفا بن جاتا ہے کسی مومن کو آپ جھوٹا پانی دیں گے اس لیے اس سے کس کو شفا ہو تو وہ اس کو شفا بن جاتا ہے تو پھر وہ تو بزرگ تھے یعنی مومن ہونے کی دلیل تھی ایمان والے بھی تھے نا تو اس نے کہا یہ جاؤ اور ان سے پانی لے آؤ تاکہ میں بیماری میری ختم ہو جائے ٹھیک ہو جاؤں کیا علاج تھا دیکھیں آپ کتنا بڑا بادشاہ تھا نہ کوئی حکیم بلایا نہ کوئی ڈاکٹر بلایا نہ کوئی سرجن بلایا اللہ والے کو تلاش کیا اس نے وہ بیوقوف تھا بیوقوف نہیں تھا عقل تھی اس میں لوگ گئے پہنچے وہاں اس کے پاس اب کبھی کیسی بات کیوں ہے سارے جو دربار بولے ہیں بادشاہ کے جو ہوتے ہیں بڑے لوگ کبھی کیسے آئے تم لوگ کہنے حضرت ہم بادشاہ سلامت میں بھیجے ہیں मेरे पास किस लिए भेजे, क्या जरूरत उसे। उन्होंने कहा जी आप अपना झूठा पानी दे दें, पिए और थोड़ा पानी बचा के दे दें। वो हतीस तो जानते थे, वो भी जो थे बुजुर्ग थे। अब बादशाह का हुक्म तो वो कैसे इनकार करते, नामुमकिन था इनकार करना। अच्छा सोचा कुछ देर, गर्दन झुकाई और कहने लगा बादशाह सलाम का हुक्म है, या कहते हैं उनका हुक्म है जी आप ये पानी दे दें झूठा पन्ना। उन्होंने पानी पिया और थोड़ा पानी दे दिया, पानी तो दे दिया। अब जो बुजुर्ग थे वो रोने लगे, उनकी हालत गैर हो गई बेचारों की। उनके जो मुरीदीन थे बड़े हैरान, उनके पानी दिए क्यों रो रहे हैं। हत्ता कि सारी रात गिरिया में रहे, सजदे में रहे, अल्लाह के हजूर दुआएं करते रहे। तो सुबह जो है आदमी भेजा, पूछा कि बादशाह का हाल पूछ गया। बादशाह के पास गए तो पानी असर कर गया था अल्हम्दुलिल्लाह, और बादशाह को शिफा हो गई, बीमारी ठीक हो गई। तो जो नुमाइंदे थे उनके मुरीद थे, उनका जी हम गए कुछ किए हैं तो बादशाह को तो शिफा हो गई है। दोनों दो रकात सजदे की पड़ी, अल्लाह का शुक्र किया कि हजरत किया, क्या मामला था, आप रोए उस वक्त, आप खुश भी नजर आते हैं, आपने सजदा भी किया पानी पर। मैं आपको बता रहा हूँ तालिब हक कैसा होता है। हम अपने आप को तालिब हक तो कहते हैं, समझते भी हैं, लेकिन अंदाज देखें उनका, क्या ना ही पूछो तो अच्छा ही करते हैं। नहीं हजरत बताएं, हम तो आपके मुरीद हैं, ये कैफियत हम आपकी जानना चाहते हैं क्या थी। यानी बात ये थी कि हदीस बिल्कुल बरहक है जो उन्होंने पूछा, नबी पाक फरमान भी ये है। लेकिन मुझे ये अफसोस पड़ गया कि मेरे तो ईमान का टेस्ट शुरू हो गया। सुभान अल्लाह, अगर उसको शिफा नहीं होती तो मैं तो फिर आज मुझे दुनिया में दलील मिल गई कि तू तो ईमान वाला नहीं है। हदीस पे तो मुझे यकीन था, सुभान अल्लाह, कितना यकीन था कि आज ये हदीस कि मोमिन का पानी झूठा जो है वो क्या होता है, शिफा होता है। अगर बादशाह को शिफा नहीं हुई तो मेरा तो टेस्ट यहीं शुरू हो गया, मुझे पता ही चल जाएगा मैं ईमान वाला नहीं हूं, तो मैं जिंदा कैसे रहूंगा। क्या अंदाज, तो मैं जिंदा कैसे रह सकता हूँ, फिर तो जिंदगी बेकार हो जाती है। मुझे तो किसी चीज में लुत्फ भी नहीं आ रहा था, इबादत भी नहीं आ रहा था। चलो आखिरत का मामला था, मेहनत कर रहे हैं कि दुआएं करें, लेकिन आज ही मेरा टेस्ट शुरू हो गया था। अगर उसको शिफा ना होती ये पानी में, तो मैं तो समझ जाता तेरे अंदर ईमान नहीं है। क्योंकि सरकार की हदीस है कि ईमान वाला जब झूठा देगा किसी को तो जरूर शिफा होती है। कितनी बड़ी बात है, इसको कहते हैं तालिबे हक। दोस्तों अल्लाह पाक हमें ऐसा बनाए दोस्तों, इसमें ड्रामे तो चलते ही नहीं है। अल्लाह का रास्ता है भैया, किसी को दिखाने के लिए थोड़ी हम करते हैं इबादत, ये जिक्र, ये नमाज, ये सब कुछ किसके हिसाब दिखाना है, हमने किसको दिखाना है। कोई तारीफ कर लेगा आपको दो दिन, जी बड़ा माशाल्लाह नेक आदमी जा रहा है, जवानी में देखो जी, शिकल देखो जी, इसको वो देखो जी, इसे क्या मिलना। असल चीज़ तो है अल्लाह राजी हो इंसान से, अल्लाह की तरफ से कोई जवाब आ जाए कि मैं तुझसे राजी हूँ, मैं तुझसे खुश हूँ। ऐबों को तलाश करते हैं, हक वाले जो लोग होते हैं अपने गुनाहों को देखते हैं, सारी रात से रात सोचते हैं कि मुझमें ये गुनाह है। इसीलिए तो अल्लाह वालों के पास जाते हैं, फिर उनसे दुआएं कराते हैं, अपने गुनाह अपनी इसलाह कराते हैं, अपने गुनाह बताते हैं, अपनी चीज़ें बताते हैं, तो सर दुआ करें मैं कैसे सही हूँ। आजकल एक बहुत जहन में भी एक बात आ रही है, इस बात पर क्योंकि हम सब तालिब इल्म हैं तो एक गुनाह से बचना चाहिए हमें। एक बड़ा अजीब गुनाह है, बड़ा आम है ये गुनाह, बल्कि उसका हम गुनाह नहीं कहते, बल्कि एक ये सोशल हमारा जो है आइटम समझ लें, रुकन है हमारे सोशल लाइफ का। जहाँ तीन चार आदमी बैठेंगे, दो आदमी बैठेंगे, चार औरतें बैठेंगी, दो औरतें बैठेंगी, घर होगा, बाहर होगा, मस्जिद होगी, मस्जिद के बाहर होंगे, और ये हर जगह ये काम होता है। और ये इतना आम गुनाह है और इतना बड़ा गुनाह है कि इस गुनाह के साथ एक सेकंड के अंदर फसाद पैदा हो जाता है। एक सेकंड में अच्छे अच्छे आदमी बिल्कुल ठीक ठाक होते हैं, बरसों की दोस्ती खत्म हो जाती है इस गुनाह के साथ, बरसों ताल्लुकात खत्म हो जाते हैं, रिश्तेदारी खत्म हो जाती है, घरों में लड़ाई शुरू हो जाती है, घरों में इख्तलाफ शुरू होते हैं, बाप बेटे के झगड़ा शुरू हो जाएगा, अच्छे खासे दोस्त होंगे उनमें मामला खराब हो जाएंगे। वहां गुना है, वो क्या गुना है? बहस करना, तकरार करना, मुबासा करना, और जिस इल्मी लिबास में कहते मुनाजरा करना, ये भी उस इल्मी खत्म में भी आता है आम नहीं है एक सेकंड बस। पर अच्छा अब ये पता नहीं कि बात किस क्या हो रही कि नहीं, पर एक सेकंड में जो है आदमी बस बड़े अच्छे मूड में होगा, बड़े अच्छे मूड में होगा। भैया एक पुरानी बात याद आती है, हम जब पढ़ते थे तो एक लड़का वो शरीर था, मुझे कहना देखे मैं आपको तमाशा दिखाता हूँ। ये एक अजीब बात, उसने उसी गुना को सिलेक्ट किया और कहने लगा देखें आप देखें तमाशा देखें। सब बैठे थे, 5-6-7 लड़के जो अच्छे खासे लोग बैठे थे, तो उसने कहा था भाई जरा ये बताओ कि फला आदमी एक मशहूर आदमी था उस जमाने का, कोई सुकुंद याद नहीं, खाल जानता था, सेलिब्रिटीज था बहुत बड़ा, तो उसको कहने लगे कि भाई यार ये बताओ अच्छा वो आदमी जो है हंसता अच्छा लगता है या खामोश उस वक्त अच्छा लगता है या कभी रोए तो उस वक्त अच्छा लगता है, ये कोई बात है? इस बहस शुरू हो गई, बहस होते 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 अच्छे खासे लोग आपस में लड़ना शुरू हो गए, क्योंकि अल्लाह के नबी समझे जिस चीज को मना फरमाया हो, अभी कोई टॉपिक नहीं है, और ये इसी तरह शुरू होती है मामला। कोई छोटी सी बात होगी जिसका कोई सर पैर नहीं होगा, तूने किया नहीं मैंने कब किया, या तू ये कर रहा था मैंने किया, बस ये होगा यार यहाँ काला रंग का नहीं जाता तुझे काला क्यों पसंद, या मुझे हमारे या तुम्हें इसमें इस ढंग में लड़ाई हो जाएगी। हर चीज में जो बहस इंसान और तकरार जो करता है, और ये एक इतनी इंसान की आदत बन जाती है बनी हुई है लोगों की कि वो नहीं देखते किससे, छोड़ जो औलाद होगी उससे बहस शुरू कर देगा, वो अगेंस्ट हो जाते हैं आदमी, वो बढ़ते बढ़ते बात कहीं से कहीं पहुंच जाती है, शैतान उसको बढ़ा देता है। तो मेरे भाई तो बहुत बड़ा गुनाह है, बहुत बड़ा गुनाह है। अल्लाह के नबी समझते इरशाद फरमाया है कि ये बिल्कुल मत करो, और तालिब हक के पास इतना टाइम कहाँ है कि वो एक बात फजूल बात है बहस में बस। कई किस्म की बहस होती है, देखिए एक होती है जनरल बहस, उसमें सारी चीजें आ जाती हैं जनरल बहस में, बेमकसद बात है, सियासी गुफ्तगू, यार ये इसको वोट देंगे फलां को वोट देंगे, ये मिनिस्टर अच्छा है ये वो फलां अच्छा है, पीपल पार्टी अच्छी है तो कहता मुस्लिम लीग अच्छी है, तो कहते हैं कंजर्वेटिव अच्छी है, वो कहता है लेबर अच्छा है, लेबर अच्छी अच्छी है वो नहीं, तुम उसको क्यों खराब कर रहे हो, तुम उसके लड़ाई शुरू हो जाती है, हाथापाई झगड़े, पिस्टल खून खराबा, किस पास झगड़ा हुआ, वो जी इसको अच्छा कह रहा था, इस लीडर को अच्छा कह रहा था, इस लीडर को अच्छा कह रहे हैं, सोचिए कीमती कीमती जने जाया हो जाती है, दोस्ती खत्म हो जाती है, मामला खत्म हो जाता है। ये जनरल बहस हर किस्म की बहसें आ जाती हैं, घर वाले घरों में बहस शुरू हो जाती है, घरों में लड़ाई होती है, खामिद बीवी के अंदर तूने ये क्यों नहीं किया, तू ये क्यों करती, तू ये करता है, तू ये करती है, तूने फला नहीं किया, बहस। अच्छा इसमें क्या है, तकबर। जब बहस शुरू करें ना आप किसी बात पर, याद रखें तो समझ जाए सबसे पहली बात चीज कि मानना उसने भी नहीं है जिसको आप मनवाना चाहते हैं, अब मानना आपने भी नहीं है, मानने वाली बात भी नहीं है, कितनी देर नहीं, वो अपनी बात कड़ा रहेगा, वो उस अपनी बात कड़ा रहेगा, उसे नहीं हिलना उस बात से, क्योंकि ये साबित ही करना होता है कि तूने सही मैं सही हूं, इसका नाम बहस और मुबासा है, वो कभी नहीं हो सकता, क्या आप उसने भी नहीं कर सके, वो ही नहीं सकता। और इससे भी खतरनाक बहस जो होती है, बहुत खतरनाक बहस है वो मजहबी बहस है। पिछले ज़माने में मजहबी बहस एक तो आलिम लोग करते हैं, उलमा कराम किसी बात पर, लेकिन जहाँ तक मैंने पढ़ा है और सुना है बुजुर्गान दीन से, जो आजकल के बुजुर्गान दीन हैं बड़े बड़े, उन्होंने मुनाजरे को बंद किया है, ख़त्म किया है, कहते हैं अच्छी चीज़ नहीं है आज के दौर में। पहले जो उलमा कराम थे मुनाजरे करते थे वो हक़ पर थे, हक़ पर किसी बात पर मुनाजरा करते थे, और दूसरा जो सामने आता था वो दलील सुनने के लिए कि किसके पास दलील सही है उस दलील को मानकर वो हक को तस्लीम कर लेता था, उनमें लिलाहियत थी और एक सच बात को जानने के लिए आदमी एक मुनाजरा कर लेते थे और उस मुनाजरे का नाम जो सही था हक पर था लोग करते थे। लेकिन आज वो माहौल नहीं रहा, आज क्या है कि एक दूसरे को नीचे दिखाने के लिए बुरा करने के लिए, इसमें जो कुछ है आप समझते हैं, تو اس کے اندر بہت ہی گندی چیز ہے. مناظرہ بھی بند کر دیتے, مناظرہ ختم ہو گیا علمی بحث, تو عام آدمی کے لیے تو اس کی گنجائش ہے ہی نہیں بالکل. اور اس میں خاص طور پہ جو بحث ہوتی ہے مذہبی, یاد رکھیں مذہبی بحث ہوتی ہے کہ علم تو ہوتا نہیں آدمی کے پاس اور بحث شروع کر دیتے ہیں. علم نہیں ہے نہ کوئی دلیل ہے, لیکن وہ اپنے عقل سے عقلی دلیلیں دے رہا ہے اس کو منانے کے لیے, وہ بھی عقلی دلیل دے رہا ہے اسے منانے کے لیے. استغفراللہ, ہوتا کیا ہے آدمی دونوں نکل جاتے ہیں, پیدل ہو جاتے ہیں. تو یہ تو بالکل ہی نہ ہو کہ کبھی علمی معاملے کے اندر آدمی گھس کے کسی چیز کو کنوینس کرنے کی کوشش کر رہا ہے, کسی کو بات کرنے کی کوشش کر رہا ہے. پچھلے دنوں دیکھا ہمارے ساتھی میں سے دو ساتھی اونچی اونچی آواز مسجد میں لگے ہوئے تھے, پتہ نہیں کس چیز میں, کسی نے داڑھی کاٹ دی, داڑھی رکھ لی, وہ اس کو سمجھا رہا تھا, تو میں نے اشارے سے منع کیا کہ کس چکر تم پڑھے. اس میں کیا ہے بھائی, ایک نقطہ نکال لیتا ہے, میں جس کو تبلیغ کر رہا ہوں میں اس کو سمجھا رہا ہوں, بالکل سمجھانے کی ضرورت ہی کوئی نہیں. یہ بحث ہے, یہ انداز ہی نہیں سمجھانے کا, نہیں بات ہی نہیں ہے, اپنے کام سے کام رکھیں. سمجھانے والا معاملہ وہ ڈفرینٹ ہوتا ہے, وہ تو جو سمجھنا چاہے اس کو سمجھاتے ہیں. وہ آپ کے ہاتھ سے پوچھے مجھے یہ بتائیں جی یہ ذکر کیسا ہے جناب, میرے شوق کا ذکر کرنے کا اس میں کیا چیز ہے, طلب ہے, پھر آپ اس کی ورچوز بتا رہے ہیں, اس کی آپ صفات بتا رہے ہیں, دیٹس دا ڈفرنٹ تھنگ. ایک آدمی پوچھیں آپ زبردستی نہیں آپ کیسے کہتے ہیں صحیح نہیں ہے, وہ کہا نہیں صحیح, کیسے صحیح نہیں ہے, بتائیں کہاں غلط بات جائے گی, دلیل آپ کے پاس بھی نہیں ہے, بہت سخت گناہ ہو جاتے آدمی. یہ تو دروازہ ہی بند کر دیا آدمی, کسی بھی مزید بات میں سوال ہی پیدا ہوتا آدمی اٹھ کے, پتہ بھی ہو تب بھی نہ اٹکے, پہ جائیں کسی آدمی سے پوچھیں ہمیں نہیں پتا, گناہ کر رہے ہیں آپ کو سمجھانا اس کو ہوتا ہے, تبلیغ اس کو کرنی ہوتی ہے جس کے اندر کوئی ڈیمانڈ ہو, کوئی سمجھتا ہو بتائے, یا اس میں کوئی تحمل ہو بس سن سکتا ہو, بات سن سکتا ہو. جہاں آپ نے زبردستی کی نہیں یہ کیوں نہیں کرتا, یہ کیوں نہیں کرتی, اسے کرنا چاہیے, فلاں کرنا چاہیے, چونک ٹونک شو آپ نے کی, تو وہاں سے ریوانس ملے گا, وہاں سے پازیٹیو نہیں نیگیٹو رسپانس آپ کو ملے گا. تو کون ہوتا ہے, تو کہاں لکھا ہے, تو یہ بتا, تو یہ دلیل دے, قرآن میں تو یہ نہیں ہے, فلاں ایسے کرتا ہے, ساری دنیا یہ کر رہی ہے. اس میں پھر دوسرا انسان, وہ بھی انسان ہے, پھر وہ کھڑا ہو جائے گا, تو بجائے مذہبی وہ بحث کی کیا بن جاتی ہے, وہ عقلی بحث بن جاتی ہے, اس میں بہت سخت نقصان ہے. اس سے بھی خطرناک چیز ہے کہ کسی باطل فرقے سے پنگا لینا, باطل فرقے والے سے کسی سے بحث کرنا, کوئی باطل فرقہ ہو اور آپ اس سے بحث شروع کر دیں, نہیں جی آپ غلط ہیں. میں اچھا ایک بات یاد رکھیں, عام آدمی جو ہے ہمارے باطل فرقے کے جو لوگ ہیں وہ بڑے تیار ہوتے ہیں, وہ بہت تیار ہوتے ہیں, انہیں جھوٹی موٹی جو دلائل ہیں نا اپنے قابو کی ہوتی ہیں, ان کے بچوں نے بھی ان کو بہت ٹرین کرتے ہیں. ہمارے یہاں یہ چیز نہیں ہے, بہت کم لوگوں میں ہمارے علماء کرام تو ہیں, وہ تو رکھتے ہیں, لیکن عام آدمی جو ہیں وہ ہمارے ٹرین نہیں ہوتے, لیکن باطل فرقے کے لوگ بڑے ٹرینڈ ہوتے ہیں. یاد رکھنا, ان سے آپ کبھی اڑ گئے نا بات کرنے میں تو وہ آپ کو ڈاؤن کر دیں گے. یہ بتاؤ آپ, اس سے آپ نہیں نکل سکیں گے, ان کے پاس بڑی باطل قسم کی ایسی دلیلیں ہوتی ہیں, وہ آپ کو قرآن حدیث لا کے ایسا ڈال دیں گے حدیثوں سے, انہوں نے تیار کیے ہوتے ہیں نا بچوں کو, بچے تک. تو یہاں بزرگ دان دین کہتے ہیں کہ ان سے بالکل کسی قسم کی بھی بحث کرنے کی ضرورت نہیں, اڑنے کی ضرورت نہیں. کیوں؟ آپ کے پاس کوئی دلیل نہیں ہے, وہ آپ کو دے, اور اس میں خطرہ یہ ہوتا ہے, اور میں نے خود دیکھا ہے کہ اچھا خاصا انسان بحث کرتے کرتے ان سے متاثر ہو جاتا ہے, اور ہوتے ہوتے کیا ہوتا ہے کہ وہ بحث تو اپنے لیے کر رہا تھا لیکن تھوڑے دیر نقشہ بدلتا ہے اور وہ ان کے ساتھ مل جاتا ہے, اور اس کا ایمان جو ہے کمزور ہو جاتا ہے, جس کو کہتے ہیں ڈاؤٹ, شک, شبہ. یہ بہت خطرناک چیز, جب شبہ آیا نہیں انسان کے ذہن میں, ڈاؤٹ آیا نہیں, وہ پیدا شیطان نے پھر بار کر کے اس کو نکال دیتا ہے. یہ بزرگان دین بتاتے ہیں کہ طالب حق جو ہے اس کے لیے چاہیے کہ یہ لائنیں جو ہیں یہ چیزیں جو ہیں بالکل فضول ہیں. کتنے بڑے بڑے نقصان آتے ہیں اس میں, سب سے بڑا نقصان تو یہ ہے, دیکھیں آپ جب انسان بحث کرتا ہے کئی گناہوں کا مرتکب ہو جاتا ہے. اچھے سینس میں شروع کرتا ہے بات کرتے, غصہ آنا شروع ہوتا ہے, اس میں غیبت بھی نکل جاتی ہے, پھر گالی گلوچ بھی ہو جاتی ہے, پھر بری باتیں بھی آتی ہیں, جھوٹ بھی آتا ہے, اور بعض دفعہ استغفر اللہ غلط حدیثیں, یہ حدیث ہے, حالانکہ میں بس یہ حدیث ہے نہیں, یہ فرمایا, کوئی دلیل نہیں ہوتی نا, زبان سے بھی ایسی ایسی چیزیں انسان کے نکلنا شروع ہو جاتی ہیں کہ پھر انسان کے لگام نہیں لگتا اس چیز میں. فوراً یاد رکھیں, بزرگان دین کہتے ہیں اتنا طالب حق کے پاس اتنا ٹائم ہی نہیں ہوتا, لیکن یہ ٹیسٹ آتے ہیں انسان کی زندگی میں, یہ امتحانات ہیں, ایک طالب حق کے لیے یہ بھی امتحانات ہیں. کچھ کیونکہ وہ جب چلنے لگتا ہے حق کو, اس میں تھوڑی سی چیزیں صحیح آنی شروع ہوتی ہیں, تو پھر وہ سمجھتا ہے کہ میں دوسرے آدمی کو بات کروں, اس کو سمجھاؤں, اس کو میں دلیل دوں, کہ میں تو اب یہ کرتا ہوں نا بات, تو یہ بہت خطرناک چیز ہے. جتنا اللہ سبحانہ تعالیٰ توفیق دے انسان کو صحیح ہونے کے, انسان کو چاہیے کہ اتنی ہی دور جائے بحث مباحثوں سے, جھگڑوں سے, یہ بہت تکرار کسی چیز کا. میں نے اپنے حضرت نور احمد قادو کی صحبت میں یہ دیکھا کہ آپ جو ہمارے حضرت گرامی قدر تھے, سب جانتے تھے کتنے بڑے عالم تھے, کتنے بڑے محدث تھے, مفسر قرآن تھے, کیس پوزیشن کے آدمی تھے, بڑے بڑے علماء کے پاس آ کے جھوٹے تھے, مفتیان جانتے تھے, لیکن سبحان اللہ جتنے سال میری زندگی گزری, جتنے سال میں زندگی گزری, میں نے آج تک حضرت صاحب کو کسی آدمی کو برا کہتے دیکھا ہی نہیں. شیعہ بھی آ رہے ہیں, دوسرے فرقے بھی آ رہے ہیں, ادھر بھی نماز پڑھ رہے ہیں, کسی نے کہہ بھی دیا کہ حضرت یہ دیکھیں کیا کر رہے ہیں, جس طرح شیعہ اپنی طرف سے نماز پڑھ رہا ہے, دوسرے فقرے, جتنے فرقے ہیں, سمجھنا تجھے کیا تکلیف, پڑھ رہا ہے تو اپنی پڑھو, اپنی پڑھ رہا ہے, صاف چوہات ہے. اور دیکھیں آپ آ کے ان سے کسی نے مسئلہ پوچھ لیا کہ حضرت یہ جو ہے فلاں فلاں اس مسئلے میں کیا ہے, کوئی جواب نہیں, کہتا بھی میں عالم نہیں ہوں, مجھے نہیں پتا, اس عالم سے پوچھے, کبھی بھی نہیں دیکھا میں نے. ایک دفعہ میں نے بھی حساب کو شروع شروع میں نا ٹیسٹ کرنے کے لیے ایک مسئلہ میں نے پوچھ لیا, حساب مسکرائے, سمجھ گئے تھے, لیکن مجھے جواب دیا حضرت نے, سبحان اللہ. بڑا وہ کیا, کون سا فرقہ تھا, کون سا نہیں تھا, کیوں میں بتاؤں گا, ساری دنیا سن لی تو سمجھیں گے ہمارے گیسٹ نے, میں فرقے کا نام نہیں لیتا, لیکن بڑے پیارے طریقے سے حضرت نے اس کا جواب دیا, اور اتنا مدلل جواب تھا کہ سبحان اللہ, مطلب نیا نہ تھا اس وقت, کافی چیزوں کے اثرات میرے ذہن پر تھے, تمام فرقوں کے جیسے نیا آدمی ہوتا ہے, مذہب سیکھ رہے تھے نیا, تو کافی انٹلیکچوئل سمجھتا تھا اپنے آپ کو, بڑی بڑی کتابیں پڑھی ہوئی تھیں, بڑی بڑی معرفت سمجھتا تھا, رومی کو پڑھ لیا, غزالی کو پڑھ لیا, فلاں پڑھ لیا ہے, عربی ہیں وہ جو تھے کیا کہتے ہیں, میں عربی کو پکڑ لیا, وہ جو کتابیں تھیں بڑی بڑی فضول حکم وغیرہ, تو آدمی بہت کچھ سمجھنے لگتا ہے اپنے آپ کو, سمجھے نا, تو اتنا مدلل ایسا بہترین جواب, صرف دو لفظوں مجھے دیا, اپنے ہاتھ سے پڑھے, سمجھ گئے کہ یہ مجھے ٹیسٹ کر رہا ہے شخص, مجھے جواب دیں کسی کو, یا کوئی بحث کے مباحثہ ہو, مجھے نہیں پتا, مجھے پتا نہیں کیا ہے, حضرت صاحب مت, تو واقعی صحیح ہے. سب سے بڑا اس میں یہ ہے, بحث کرنے میں گناہ در گناہ کھلتا چلا جاتا ہے, اس سے بڑا ایک نقصان جی ہے کہ وقت انسان کا بہت قیمتی ہے, اسی وقت میں آدمی اگر اتنا ذکر کر لے تو کتنی بڑی بات ہے, مجھے بتائیں کتنی بڑی بات, اتنی دیر میں کسی کو کوشش کروں سمجھانے کی, اتنی دیر میں آدمی ذکر کر لے, حضرت رابع بصری کی بات یاد آتی, کسی نے سے آ کہا کہ آپ کو تو شیطان کہتا ہے, وہ تو آپ کو فلاں کہتا ہے, زندیق کہتا ہے, آپ تو اس کو کبھی جواب ہی نہیں دیتی ہیں, اتنی بڑی اللہ والے ہیں, تو کیا نہیں جتنی دیر میں اس کو جواب دوں گی میں اللہ کا ذکر نہ کروں, اس کا جواب دے کے مجھے کیا ملے گا, گالی نکال کر. تو یہ انداز ہونا چاہیے انسان کا, جو میں سمجھا رہا ہوں, تو بحث مباحثے تکرار یہ سب چیزیں جو ہیں سب سے خطرناک چیزیں, گناہ گر دھنا ہے, جھگڑے ہیں, فساد ہیں, اس میں تکبر ہے, اور اس میں کوئی جیت نہیں سکتا. جہاں اب اس کا علاج کیا ہے, علاج کہ جہاں آپ دیکھیں کہ یہ بحث کا معاملہ شروع ہوا ہے, گھر میں, باہر میں, مذہبی, سیاسی, کسی چیز میں تھوڑا سا بھی نقطہ آیا ہے, یہ اچھا ہے, وہ اچھا ہے, تمہارا کیا خیال ہے, فوراً کھسک جائیں وہاں سے, پہلا علاج تو یہی ہے, نہ رکے نا, بالکل نہ رکے, بلکہ سلپ ہو جائیں وہاں سے, سن بھی نہ یہ بات मैं इसका थोड़ा सा जवाब भी दे दूं। जहां आपने थोड़ा सा जवाब दिया ट्रैप हो गया, फिर वो दलील देता है, फिर आपको दलील देनी पड़ती। इसका पहला हल जो बताया बुजुर्ग ये कि आप फौरन वहां से निकल जाए, बस इसका ये एक इलाज है, वरना इंसान कंट्रोल निकल पाता। तो अल्लाह ताला हम इस बहुत बड़े फितने से बचाए, सबसे बड़ा टाइम वेस्ट करने वाला है, खासतौर पर क्योंकि रमजान आ रहा है, रमजान में एहतिकाफ में बड़ा चक्कर चलता है, बैठोगे ना एहतिकाफ में वहीं मसले शुरू हो जाते हैं, तूने ये किया, तूने फला नहीं किया, तू मेरे उसने क्या, उस वहीं एहतिकाफ में झगड़े चल रहे हैं, अस्तग़फ़िरुल्लाह, मसले हल हो रहे हैं। खामोश, एक तो यह है कि किसे के जाए वहां से, अगर मजबूरी मौका ना मिलना किसे करने का, दूसरा इलाज क्या है, बिल्कुल खामोश हो जाए, जो बोलते हैं बोलने दे उसको, बिल्कुल कहेंगे जो कह रहा है इसको कहने देंगे, ये दिल में आए ना, ये अपने आप को सही समझा, परवाह ना करें, बेशक अपने आप को सही समझे जो कहे, और आपका दिल कह रहा है यार ये तो सही समझ रहा है अपने आप को, इसको जवाब दो वरना ये तो समझेगा मैं ठीक हूँ, इसको पता ही नहीं है, बिल्कुल आप एडमिट ना किस चीज़ को ना समझता है, अपने आप को बड़ा समझ रहा है, हमें क्या फर्क पड़ता है, इनको खामोश अख्तियार करें। पहले चीज़ खिसक जाए वहाँ से निकल जाए, दूसरी चीज़ अगर नहीं जा सकते तो खामोशी अख्तियार करें, खामोशी अख्तियार करें। और तीसरा इलाज, इस झगड़े में बहस मुआसे में सबसे मुफीद चीज एक है, सल्लल्लाहु नबी सल्लल्लाहु अलैहि वसल्लम, दरवेश पढ़ना शुरू करते हैं, बस क्या पढ़ेंगे, अगला ठंडा ही हो जाएगा बस सुनने के बाद। तो ये तीन चीजों का ख्याल कर लें बहस में पढ़ने से पहले, क्या अल्हम्दुलिल्लाह भाग जाए खामोशी हो और दरवेश शुरू करते हैं आस्ता आस्ता पढ़ना दिल के अंदर। तो अल्लाह ताला इस फितने से बचाए, ये बहुत बड़ा फितना है जो हमारे बहुत बर्बादी का बायस है, जिसमें हर गुनाह आ जाएंगे, गीबत भी आएगी, हसद भी आएगा, चुगली भी आएगी, या पता नहीं क्या क्या गुनाह आएंगे। सबसे बड़ा गुनाह जो बुजुर्गान कहते हैं कि जब बहस उस वक्त में इख्तियार कर जाती है कि जब किसी मजहबी मामलात के अंदर बहस करें तो फिर ईमान का खतरा भी इंसान को हो जाता है, उसको पता नहीं तो ईमान से निकल चुके होते हैं, ऐसे ऐसे कलमात निकलना शुरू हो जाते हैं। आज के दौर में जो मुनाजरे हो रहे हैं ना, मुनाजरे अस्तग़फ़िरुल्लाह, वो गाली गलौचों पे ख़त्म होते हैं और अंबिया की ज़ात पे मुनाजरे हो रहे होते हैं, अस्तग़फ़िरुल्लाह, आप अंदाज़ा लगाएं। तो ये लोगों ने खेल बना लिया इस चीज़ का, और पता नहीं चलता हम किसको बुरा कर रहे हैं, कोई बुजुर्गों को बुरा करते हैं, कोई अंबिया तक को आदमी उतारते हैं, उनको क्या पता, उनको क्या पता, इसको क्या पता, उससे इंसान को पता नहीं चलता, ईमान से इंसान खारिज हो जाता है। ये बहुत ही सेंसिटिव टॉपिक है, लोगों इसको मामूली ना समझें, और हमेशा अपने आप को ये समझें कि हम जाहिल हैं, हमारे पास कोई इलम नहीं है, हमारे पास कोई कुछ भी नहीं है, आलिम होने के बावजूद भी अपने आप को आलिम ना समझें, हमेशा दामन बचाएं। ऐसे सवाल करें ना झगड़े वाले फसाद वाले, कोई मुफीद मुदल्लिल जवाब कोई आलिम दे सकता हो, या उलमा कराम के लिए जो तालिब हक है मुदल्लिल कोई जवाब दे सकता हो तो मुख्तसिर सा दे दें बस। आप देख रहे हैं आदमी बहस करने वाला आदमी है, उससे निकल जाएं आप, बेशक ये ना मेरी बेइज्जती होगी, मैं तो आलिम हूँ अगर मैं जवाब नहीं दूंगा तो समझे आलिम जवाब नहीं दे सका, ये तो बड़ी बेइज्जती वाली बात है, यहाँ मुझे बिल्कुल ना करें, आप समझें मैं तालिब हक हूँ, मैं आलिम होने के बावजूद अपने आप को आलिम ना समझूं बल्कि तालिब इलम ही समझूं, निकल जाए जहाँ मौका आएगा अल्हम्दुलिल्लाह, इलम इस्तेमाल करने के हज़ारों मौके हैं, अल्लाह ने मिंबर दिए हैं आपको वहाँ बात करें, कहीं मजमा दिया है आप वहाँ लोगों को समझाएं, लेकिन गुफ्तगू और बहस के दस काम को जहाँ देखें बहस हो रही है, तो ये भी कहा गया है उलमा कराम कहते हैं इवन आप बैठे हैं मिंबर पर बात कर रहे हैं और देख रहे हैं कि बहस शुरू हो रही है, कोई आदमी ऐसा क्वेश्चन कर रहे हैं आप मिंबर छोड़ते चले जाए, कहते मैं जवाब नहीं दूंगा किसी चीज़ का, होता है क्या वो मिंबर पर जवाब देना शुरू कर देता आदमी, उसमें लोग खड़े हो जाते हैं, झगड़े शुरू होते हैं, बेस्ट तरीका ये जब देखें कुछ कर रहे हैं मजमू है जिसमें आप बैठा हूँ आपसे बात करूँ, आप खड़ो तो मुझसे कुछ क्वेश्चन करते हैं, मैं खामोश हो जाऊँगा ठीक है चलो जिक्र शुरू करते हैं। तो किसी चीज़ का भी जवाब मेंबर से भी ना दे आदमी, बिल्कुल ना दे, क्योंकि इसमें वासा है बहस है और ये सब शैतान के रास्तों को खोलने वाला है। अल्लाह ताला हम सबको तौफीक नसीब फरमाए।